के साथ जोड़े।
इंजीनियरिंग फील्ड में या मेडिकल फील्ड में जिस्म का इल्म है,
انسان کے جسم کے بارے میں ہے. اصل انجینئرنگ میں تو جوادات کے بارے میں سمجھنا نا. یہ موجودات کو اگر تقسیم کریں, موجودات سب سے بلند موجود کیا ہے؟ اللہ کے ساتھ عظیم ترین. پھر اس نے انسان کو پیدا کیا, پھر دھیرے دھیرے نیچے چلا رہا ہے, حیوان اس سے بھی پست ہے, درخت جو ہے اس سے بھی پست ہے. تقسیم کرتا ہے نا, سب سے عظیم وجود اللہ کا وجود, پھر اس کے بعد انسان کا وجود. جن سے ہم سے رابطہ ہے فرشتے جنات, ان کو گزر نہیں ہوتے. پھر اس کے بعد جن سے ہمارا رابطہ ہے وہ حیوانات ہیں, انسان کے بعد. انسان کے پاس عقل ہے, شعور ہے, حیوانات کے پاس یہ چیز نہیں. حیوانات کے بعد نباتات ہیں, نباتات ہیں درخت جو اگتے ہیں, بڑھتے ہیں, کیونکہ یہ بڑھ رہے ہیں. ان کے بعد جمادات, جمادات ہیں پتھر, مٹی, میٹیریل, میٹلس, یہ ساری چیزیں. ابھی ہم نے جو ہے میٹلس کے علم کو, زمین کے علم کو, سڑکیں بنانا, یہ کرنا, بلڈنگ بنانا, اس علم کو سب سے بڑا علم سمجھ لیا ہے. یعنی جو سب سے موجودات میں جو سب سے پست چیز ہے اس کے علم کو ہم نے سب سے اہم سمجھا ہے. واقعی ایسا ہے. یہ مشکل ہے, پوری انسانیت کی مشکل ہے. یہ مشکل کہاں سے آئی ہے, اس کی پوری تاریخ ہے, ابھی فرصت نہیں اس کو گفتگو کی جائے. یعنی جو سب سے پست موجود ہے اس کے علوم کو ہم نے سب سے بڑا علم سمجھا. حتیٰ انسانی جو علوم ہے, انسان کے جو علوم ہیں, میڈیکل سائنس جو ہے وہ جسم کا علم ہے نا. درخت کا جسم ہو, اس کا علاج کرنا ہے, یعنی درخت میں کیا بیماریاں آتی ہیں اس کو سمجھنا, اس بیماری کا علاج کیا ہے وہ سمجھنا, جانور کے جسم میں کیا مرض ہے کیا اس کی بیماری ہے, پرندوں کے جسم میں کون سا مرض ہے کیا اس کی بیماری ہے, انسان کے جسم میں کیا مرض ہے اس کی بیماری ہے. میڈیکل سائنس ہی, میڈیکل سائنس کا صرف اتنا کام ہے مرض کو پہچانے اور اس کی دواؤں کو پہچانے. یہ ہے جسم کا علم. جسم انسان کے اتنا محترم نہیں ہے, لیکن ہم نے جو بس چیزیں ہیں اس کے علم کو سب سے بڑا سمجھ رکھا ہے. اس کے بعد انسانی علوم آتے ہیں, مثلا حقوق ہے, لا ہے, سائیکولوجی ہے, سوشالوجی ہے, یہ سب محترم علوم ہیں. انسان کے بارے میں جاننا, انسان کے بارے میں سمجھنا. ابھی دوسرے ملکوں میں علوم کو بہت اہمیت دی جا رہی ہے, لیکن ابھی ہمارے یہاں نہیں. ہمارے اس کو کیا ہے, یہ آرٹ سائنس اس کا تعلق ہے, یہ تو بیکار ہے, اس سے کوئی فائدہ نہیں ہے, چونکہ پیسہ اس میں کم ہوتا ہے نا. علم کے اعتبار سے دیکھیں, ابھی خواتین کو دیکھیں, خواتین کہتی نہیں ہمیں سائنس پڑھنا, سائنس پڑھ کے کیا کرنا بات ہے. اگر انہوں نے سماج شاستر پڑھا ہوتا, سوشالوجی پڑھی ہوتی, تھوڑا سائیکولوجی پڑھی ہوتی, کچھ جو ہے اگر یہ پڑھا, شاید ان کے معاشرے میں مفید ہوتا, واقعی مفید ہوتا. ایک دوسرے کو سمجھتے, ایک دوسرے سے بات کرنے کا طریقہ معلوم ہوتا, ایک دوسرے سے رہنے کا طریقہ معلوم ہوتا, لیکن نہیں پڑھتے, کہتے ہیں یہ محترم نہیں ہے. اگر اللہ کا یہ الہی علم ہو جو سب سے عظیم علم ہے, وہ بھی سب سے نیچے ڈال دیا گیا, سب سے زیادہ نیچے. کون جائے اللہ کے علم پڑھنے کے لیے جو بیکار ہو, کون جائے اللہ کے علم پڑھنے کے لیے جس کو پسند زیادہ ہو, کون جائے اللہ کے علم پڑھنے کے لیے باپ کہتا ہے اس بیٹے کو بھیجو کہ جو سب سے زیادہ نکما ہو. نکما سمجھ رہے ہیں, یہ نہیں ہے, یہ ریورس کر دیا گیا بالکل. ویلوز کو اور اقدار کو, ویلوز انسان ہیومن ویلوز کو سب درہم برہم کر دیا گیا ہے. اور یہ کام کرنے میں بہت سال لگے ہیں, ایک دو سال نہیں, 400 سال سے یہ کوشش کی گئی ہے, اس کی بنیادیں رکھی گئی ہیں, باقاعدہ بنیادیں رکھی گئی ہیں, اور اس کے نتیجے میں بھی ہم یہاں تک پہنچے ہیں. ابھی فرصت نہیں اس کی ہم یہاں پر وضاحت کریں, موضوع سے بہت دور ہو جائیں گے. لیکن یہ ہے, یہ ہوا, یہ مصیبت آئی, یہ انسانیت پر یہ مصیبت آئی, اور انسانیت آج اس مصیبت سے دوچار ہے, اس مصیبت میں پڑی ہوئی ہے. اور علوم کی طرف نہیں انسان کا رخ ہے. تاریخ بھی ایک اچھا علم ہے, تاریخ کی گفتگو ہے, تاریخ ایک اسکالر کا جملہ ہے کہ ہسٹری میک مین وائز, تاریخ انسان کو عقل مند بنا دیتی ہے. ابھی تاریخ اگر جو ہے وہ ایز اے سبجیکٹ نمبر لینے کے لیے پڑھا جائے تو کیا کرتا ہے آخر میں تعلیم انسٹیٹیوٹ, کیا کرتا ہے امتحان کے 10-15 دن بچتے ہیں تو جو 10-12 اہم ہیں سوال وہ دیکھتا ہے کہ یہ آنے والا ہے, پچھلے سال نہیں آیا ہے, وہ گیس لے آتا ہے, وہ استادوں سے پوچھتا ہے, گیس پیپر بھی آتے ہیں چھوٹے چھوٹے, اس میں سے 10-12 سوال یاد کر لیتا ہے, 10-12 سوال میں سے 4-5 سوال آ جاتا ہے, اس کو پاسنگ مارک مل جاتا ہے. یہ ہسٹری سے نہیں ہے, انسانی علوم میں سے انسان کی تاریخ انسان کی تاریخ اگر صحیح طریقے سے پڑھی جائے تو انسان کو عقل مند بنا دیتی ہے. بہت سے ان کا اپنا الگ کام ہے. اصل میتھ ایک آدمی بہت ہی جلد باز آدمی ہو, وہ جلدی 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 فیصلے لے لیتا ہو, غلط فیصلے لے لیتا ہو, جلد بازی بہت بڑا ہے, جلدی میں کوئی کام کر لے گا, اس کے اندر گریونیس نہ ہو, بیکار نہ ہو, سنجیدگی نہ ہو, اس کے لیے آگے میتھمیٹک پڑھو. میتھمیٹک کا فائدہ یہ ہے کہ انسان کے اندر گریونیس پیدا ہو جاتی ہے, انسان جو ہے تھوڑا بھاری بھرکم ہو جاتا ہے, ہلکا پھلکا آدمی جو جلدی جلدی فیصلے لیتا ہے وہ تھوڑا سوچ سوچ کے پیدا ہو. بالکل خالص جو میتھ جو ہے خالص عقلی علم ہے, اس میں کسی چیز کا اور دخل نہیں ہے. خوب اس گفتگو میں آ نہیں پڑے زیادہ, مشکل نہ ہو جائے بات کرنے دوستوں کو. تو یہ ہسٹری ہے, یہ اچھی چیز ہے کہ ہسٹری پڑھیں, کم سے کم اسلام کی تاریخ پڑھیں. بتاؤ تاریخ یہ ہے میں اسلام کی تاریخ کو پڑھیں, نہیں پڑھ سکتے تو استفادہ کریں. ایک چیز اچھی آپ کے ہیں کہ سال بھر آپ کے عالم تشریف فرما ہوتے ہیں, عالم موجود ہوتے ہیں, آپ تقاضا کریں. عالم بیچارے کیا کریں گے, وہ جتنی چیز بتانا چاہتے ہیں وہ بھی نہیں سنتے, تو اور زیادہ کیا اس میں. لیکن جب ہاں جواب پیدا ہو رہا ہے پوچھیں, سوال کریں, اسلامی تاریخ کو دیکھیں. جب تاریخ آپ کی نظروں میں ہوگی تو تاریخ سے نتیجے لینا آسان ہو جائے. پھر ہمیں پوری طرح ڈیٹیل نہیں بیان کرنی پڑے گی, ایک بات کو بیان کرنے کی مفید ہے, واقعی مفید. دس سال امام علی علیہ السلام کے رسول اللہ کے ساتھ مدینے میں, اس میں بڑی بڑی جنگیں, 82 جنگیں ہوئی چھوٹی بڑی, اکثر جنگوں میں امام علی علیہ السلام شریک رہے. اگر کسی جنگ میں جانے سے روکا, ایک جنگ میں جانے سے روکا گیا جنگ تبوک میں, خطرہ اس بات کا کہ مدینے پر حملہ نہ ہو جائے, تو رسول اللہ نے امام علیہ السلام کو مدینے میں روکا کہ آپ یہی کریں. لوگ آگے تانے دینے لگے, یعنی کہ دیکھو نہیں جانے دیا جا رہا, جنگ جنگ سے روک دیا گیا. امام علیہ السلام کو بھی جنگ میں جانا بہت عزیز تھا. نجد اللہ میں دو تین جنگوں پڑے گی, شہادت کی آرزو ہے جو مجھے لے جاتی ہے جنگ, آرزو شہادت کی, تمنا شہادت کا ایام ہے, بہت عزیز تھا. امام علیہ السلام نے جا کے رسول اللہ سے پوچھا کہ یا رسول اللہ آپ مجھے جنگ میں نہیں جانے کی اجازت دے رہے. فرمایا اما ترزا یا علی اما ترزا, کیا تم اس بات پہ راضی نہیں ہو کہ تمہاری انتا منی بمنزلت موسیٰ میں کھا رہا ہوں, تم کو مجھ سے وہی منزلت حاصل ہے, میرے ساتھ وہی رشتہ تمہارا ہے جو موسیٰ کا ہارون سے تھا. اما لا نبی بعد, یہ حدیث ہوا ہے کہ جو تمام اہل سنت نے بھی لکھی ہے, کیونکہ بعد والا جو جملہ ہے وہ ہے نا اما لا نبی بعد, میرے بات کوئی نبی نہیں ہو, یہ بات لکھنی تھی در پوری حدیث تھی. اما درزا انت منی منزلت ہارون من موسیٰ. یہ 10 سال امام علیہ السلام کے مدینے میں, جس میں عظیم کارنامے, کل بعض کی طرف اشارہ کہ ایک دو کارنامے نہیں ہے, لیکن ایک دو کارنامے نہیں کسی ایک دو مجلس میں بیان کر لیا جائے, لیکن خوب کسی حد تک آپ کو ہے اندازہ ہے, کسی حد تک بیان ہوتا ہے, کم چیزیں بیان ہوتی ہیں لیکن کسی حد تک بیان ہوتا ہے. اس کے بعد یہ دور تھا جو کافروں کے مقابلے میں تھے, علی بن ابی طالب مسلسل کفر کے مقابلے میں, وہ جو اسلام کو نابود کرنا چاہ رہے, وہ جو اسلام کو ختم کرنا چاہ رہے. اس کے بعد ایک دوسرا مورچہ شروع ہوا, ایک دوسرا دور آیا, وہ دور لمبا دور تھا, 25 سال کا دور تھا. اسی طرح کے نجم لالا صاحب سے پوچھے, اس دور میں امام علیہ السلام نے خاموشی اختیار کی, مصلحت امت مسلمہ کے لیے, امت مسلمہ کی مصلحت کے لیے, کیونکہ ڈر اس بات کا تھا کہ عالم اصل اسلام خطرے میں تھا. آپ ایک بات ہوگا ہے مختصر اشارہ, وہ دور وہ تھا رسول اللہ کے زمانے میں, رسول اللہ کی وفات ہوئی ہے تو دو عالم اسلام جو تھا اس وقت دو طرف سے جنگ ہو رہی تھی, بڑی جنگ ہے, اس میں دو سپر پاورز تھے. رسول اللہ کی وفات کے وقت اسلام ابھی نیا نیا بن پا تھا, مکہ سے شروع ہوا لیکن مکہ میں اس کو زیادہ پھیلنے کا موقع نہیں مل پایا, تھوڑے سے لوگ 250 لوگ جو ہے وہ مکے سے مسلمان ہوئے مدینے آئے, مدینے میں اسلام بڑھا. 10 سال میں اتنی بڑی تعداد ہوئی مسلمانوں کی حج کرنے کے لیے, 1,34,000 مدینے خون میں لوگ موجود تھے حج کرنے کے لیے. اسے 10 سال کا موقع ہے, पूरा अरब मुसलमान हो गया, पूरा यहूदी मुसलमान हो गया, इराक का हिस्सा मुसलमान हो गया, दूसरे आस पास के इलाके मुसलमान हो गए। लेकिन उसी दौर में दो बड़े मोर्चे थे सामने, दो सुपर पावर पूरी दुनिया यूज करते, एक इटली रोम, इटली की कैपिटल तो अभी अभी भी है रोम, जो अभी क्रिश्चियनिटी का मरकज अभी है, सबसे बड़ा चर्च रोम में है, पाप जो सबसे बड़ा पाप पूरे क्रिश्चियनिटी का सबसे बड़ा पाप तो रोम में होता है, पूरा एक शहर चर्च का, वो पहले भी मरकज वही था, रोम था। रोम की हुकूमत से इस्लाम की जंग शुरू हो चुकी थी उस जमाने में, लबनान, फिलिस्तीन, इराक का कुछ हिस्सा, ये सब हिस्सा रोम के अंडर में था, रोम की हुकूमत में था, और आम इस्लाम की जंग शुरू हो चुकी थी। एक जंग भी हुई थी जनाब जाफर की शहादत, और मेरे इस्लाम के भाई जनाब जाफर बिन अबी तालिब की शहादत क्रिश्चियन जंग में हुई थी, उनसे जंग करते हुए हुई थी। बड़ा लश्कर 1,00,000 से ज्यादा के लश्कर बोले कि आए थे, जंग चल नहीं सकता कि रसूलुल्लाह जब आपका आखिरी वक्त आया तो हमने लश्कर भेजा, असामा बिन ज़ैद का लश्कर, इनकी उम्र अभी 20 साल थी कि तुम इन लश्कर के साथ जंग करने के लिए, पूरी पूरी तारीख है, बहुत से लोगों ने जाकर रास्ते से वापस चले आए, उनको खतरा था कि रसूलुल्लाह की इंतकाल हो जाएगी तो हुकूमत जो है कहीं मुझे ना मिले, बीच से वापस चले आए, रसूलुल्लाह ने भेजा लानत भेज जो من تخلف عن جيش اسامہ جو اسامہ کے لشکر سے واپس پلٹے اس پر اللہ کی لعنت ہو، لیکن چلے آئے کچھ لوگ واپس چھوڑ کے چلے آئے رسول اللہ کے آس پاس، تو یہ ہوئی تاریخ اس دور کی۔ تو ایک طرف یہ روم کی طاقت تھی اٹلی جس کو خطرہ محسوس ہونے لگا چونکہ عالم اسلام نے ان سے کچھ زمین کو چھین لیا تھا، عراق کی سرزمین کے کچھ حصے کو جو روم کے انڈر میں تھی اٹلی کے انڈر میں اس کو مسلمانوں نے چھین لیا تھا۔ دوسری سپر پاور اس زمانے کی ایران تھی، ایران کافر حکومت، اس زمانے میں ایران کافر حکومت تھی، ایران مسلمان نہیں ہوا تھا رسول اللہ کے زمانے میں، اور یہ بھی ایک بڑی سپر پاور تھی۔ ان دو سپر پاور میں مسلسل جنگ بھی ہوتی رہتی تھی، روم میں اور ایران میں جنگیں چلتی رہتی تھی۔ جب رسول اللہ مکے میں آئے، اسلام کا اعلان کیا، مسلمان بھی بہت سے کچھ لوگ مسلمان ہوئے، اس زمانے میں بھی جنگ ہو رہی تھی، اور اس جنگ میں ایران جیت گیا تھا روم سے۔ اب روم اور ایران کے بیچ میں تو سمندر ہے، وجہ اس کی نہیں ہے، آدھا عراق تقریباً روم کے اندر میں تھا، آدھا عراق ایران کے اندر میں تھا، عراق اپنی کوئی حکومت نہیں تھی اس زمانے، ادھر فلسطین لبنان اور آدھا عراق یہ روم کے اندر ہوتا تھا، اور ادھر آدھا عراق ایران کے اندر ہوتا تھا، یہاں پر جنگ ہوتی تھی۔ اس جنگ میں اسلام کی ابتدا تھی، آغاز تھا اسلام کا، اس جنگ میں روم جیت گیا اور روم ہار گیا، ایران جیت گیا، تو مومنوں کو بہت تکلیف ہوئی، ایران جیتا تھا جو ایران مکمل کافر تھا، روم کے لوگ بہرحال کرسچن تھے، اسلام سے پہلے کا اسلام دین جو ہے وہ کرسچن تھا، ہے نا، وہ خدا کو مانتے تھے، بہت سے لوگ مومن بھی اس میں ہوئے، قرآن کی تعلیم کے بہت سے مسیحی لوگ جو ہے وہ ایمان سے نزدیک ہیں، وہ اللہ کو مانتے ہیں، تو مومنوں کو اس بات کی تکلیف ہوئی کہ روم ہار گیا اور ایران جیت گیا، تو قرآن کی آیت نازل ہوئی، ابھی آپ لوگوں نے شب قدر میں پڑھی ہوگی، الف لام میم، الف لام کیا ہے، بولے بندے روم، روم ابھی جو ہے ہار گیا ہے، شکست کھا گیا ہے، لیکن کچھ ہی دن بعد روم پھر جیت جائے گا، سیغلبون، کچھ دن بعد یہ جیت جائے گی، بعد اب پھر دوبارہ جنگ ہوئی اور روم جیت گیا۔ بس یہ دو سپر پاور تھی اس زمانے کی، پورے ورلڈ کی سپر پاور روم اور ایران، دوسری بھی تھوڑی چھوٹی چھوٹی طاقتیں تھیں لیکن ان کی اتنی ویلو نہیں تھی، بس ان کی سلطنت تھا، ہندوستان تھا، یہ بھی تھے، چین تھا، لیکن یہ دو سپر پاور تھی۔ ان دونوں سپر پاور سے اسلام کی جنگ چل رہی تھی، توجہ فرمائیں، سوال اٹھتا ہے امام علیہ السلام نے کیوں اپنا حق نہیں لیا، سوال اٹھتا ہے ضرور، کیوں حق نہیں لیا، اس کی کئی وجہ تھی، اور کئی وجہوں میں ایک وجہ یہ تھی، ایک دوسری اہم وجہ یہ تھی، بہت سے لوگ اکثر لوگ 2 سال کے اندر اندر مسلمان ہوئے تھے، یعنی رسول اللہ جب مدینے آئے، مدینے آنے کے بعد 6ویں 7ویں ہجری تک تو مسلسل جنگ چل رہی تھی، تھوڑے سے لوگ مدینے میں مسلمان تھے، 2-3 ہزار 4 ہزار، زیادہ بڑی تعداد نہیں تھی، 7ویں 8ویں ہجری کے بعد، خاص کر فتح مکہ کے بعد، فتح مکہ کے بعد مسلمانوں کی تعداد بڑھنا شروع ہوئی، 2 سالوں میں، آخری 2 سال میں، رسول اللہ کی زندگی کے آخری 2 سال تھے، नवी और दसवीं हिजरी की जिसमें सब गए हैं, बहुत सारे कबीले, बहुत सारे लोग रसूलुल्लाह से मिलते थे, रसूलुल्लाह पैगाम भेजते थे और लोग मुसलमान हो रहे थे बहुत तेजी में। ये अभी अक्सर लोग जो मुसलमानों की तादाद है, 2 साल के मुसलमान थे, अभी इन्होंने दीन को नहीं समझा था। उस जमाने में ना टेलीविजन था, ना रेडियो था, ना मवासलात का निजाम था, ना कोई कम्युनिकेशन जैसा सिस्टम था, बस मुसलमान हो गए थे। क्यों मुसलमान हो गए थे? कबीले का सरदार वो मुसलमान हो गया या लालच में या डर के, लगभग पूरे कबीले के लोग, जो कानून यही था उस जमाने में, कबीले का सरदार जो करेगा वही सब करेंगे, इसलिए सब मुसलमान हो गए थे। अभी इन्होंने दीन नहीं समझा था। ये 2 साल के नए नए मुसलमान जो दूर दूर भी हैं, जिन्होंने रसूलुल्लाह को देखा भी नहीं है, जिन्होंने रसूलुल्लाह की बातें भी नहीं सुनी है, वो भी दीन को कुछ नहीं समझे हुए, ये अभी नए नए मुसलमान हुए हैं। और अभी रसूलुल्लाह के बाद फौरन मदीने में जंग शुरू हो जाए, क्योंकि जो हुकूमत लेना चाह रहे तो आसानी से हुकूमत तो नहीं छोड़ते, अगर अभी जंग शुरू हो जाए अपनी हक को लेना चाहे, अभी सारा इस्लाम 2 जगह खतरे में पड़ जाएगा। एक अंदर जो मुसलमान है वो सर इस्लाम को छोड़ देंगे, कहेंगे ये कौन सा इस्लाम है, देखो जंग करना है, लड़ाई करना है। 2 साल के नए मुसलमान, वो कबीले जो डर के मुसलमान हुए थे वो सब भी चले जाएंगे। बहुत से लोग डर के मुसलमान थे, जंग खंदक जैसी जब फतह हो गई, फतह मक्का भी जब हो गई, तो लोग डर के मुसलमान हो गए, अगर नहीं जाए, अगर मुसलमान नहीं होंगे तो क्या होगा बता। कोई रसूलुल्लाह ने किसी को वो नहीं किया था, खत नहीं किया, समझाया था, लेकिन ये हुआ। अभी सबसे बड़ा खतरा, 2 खतरा था, एक बाहर का खतरा था, एक अंदर का खतरा था। अंदर का खतरा ये था कि जो नए नए 2 साल के मुसलमान हैं, जिन्होंने अभी इस्लाम को भी नहीं समझा, ये सब के सब फिर वापस लौट जाएंगे, एक खतरा। दूसरा खतरा बाहर का यह था कि उधर रूम से भी जंग चल रही थी, रूम का लश्कर आ रहा था, आ चुका था, मैदान जंग में था, 1 लाख से ज्यादा का लश्कर, बिल्कुल रसूलुल्लाह की वफात के वक्त इधर इस्लामी लश्कर भी गया था और जंग धीरे धीरे चल रही थी, कभी वो पीछे जाते थे, कभी ये सिलसिला जारी था। और उधर दूसरी तरफ ईरान भी इस उम्मीद में था, एक हमला करके जो नई ताकत उभर रही है सामने, नई ताकत को उभरने देखना बहुत मुश्किल है, खासकर पुरानी ताकतों के लिए, एक नई ताकत उभर कर अगर सामने आए तो वो नहीं बर्दाश्त कर सकते। अभी आज भी ईरान का मसला आज नहीं है, वो पेट्रोल का मसला इतना अहम नहीं है, पेट्रोल पहले अमेरिका के हाथ में था, अब नहीं रहा ना। एक नई ताकत का उभर के आना, सिर्फ ताकत उभर के नहीं आई बल्कि दूसरी हुकूमतों के लिए एक नमूना बन गया कि ऐसी कामयाब हुकूमत, इस्लामी हुकूमत दुनिया में कायम हो सकती है। क्योंकि पहले सिर्फ 2 हुकूमतें थी, एक रूस का निजाम था, एक अमेरिका का निजाम, रूस के निजाम में टूट गया, खत्म हो गया। वहां खुमैनी जब इंकलाब आया तो उन्होंने खत लिखा, और गोरबाचोव को उसमें जो प्रेसिडेंट था, बिल्कुल उस तरह जिस तरह से रसूल खत लिखते थे, हिदायत का खत, ताकि इस्लाम ले आओ, इसी में तुम्हारी निजात है। और फिर बताया कि मैं देख रहा हूं कि 10 साल के अंदर अंदर तुम्हारा सिस्टम निजाम जो है ये हुकूमत का, ये डस्टबिन में नजर आएगा। और वही हुआ, बिखर गया रूस, बिखर गया, कई मुल्कों में टूट गया। अब पूरी दुनिया में सिर्फ एक हुकूमत रही, एक ताकत, वो थी मिडिल्ट का निजाम अमेरिका और यूरोप जो चला रहे हैं। इन्होंने कहा कि पूरी दुनिया में मेरी हुकूमत होगी, पूरा सिस्टम बनाया, किताबें लिखी गई हैं, द क्लैश ऑफ सिविलाइजेशन पूरी किताब लिखी गई है, इसके मुकाबले में जो मुकाबले में है इस्लाम दूसरी ताकत को किस तरीके से खत्म किया जाए, किस तरीके से नाबूद किया जाए, पूरा सब कुछ बनाया गया है, मंसूबा बनाया गया है। इन्होंने देखा कि एक और ताकत उभर के सामने आई पूरा निजाम के साथ, पेट्रोल का मसला नहीं, पेट्रोल अगर ईरान का नहीं था, देखिए पूरी दुनिया के पेट्रोल उनके हाथ में है, इराक का पेट्रोल है, सऊदी अरब उनके हाथ में पेट्रोल है, जो चाहे वो करे, नहीं, एक सिस्टम उभर कर सामने आया, निजाम में हुकूमत जिसकी बुनियाद इलाही कानून पर हो, ये चीज दुनिया को खटकती है। एक ऐसा कानून, एक ऐसा निजाम कि जिसके उसूल कुरान की बुनियादों पर हो। मुसलमान हुकूमतें बहुत हैं लेकिन इस्लामी निजाम नहीं है, बाद दावा भी करते हैं इस्लामी निजाम, लेकिन वो खादिमुल हरमैन जिसे आप कहते हैं ना, वो बहुत फख्र करते हैं खादिमुल हरमैन, जैसे सऊदी अरब का हाकिम उसे कहते हैं खादिमुल हरमैन, क्योंकि मदीना एक हरम है, मस्जिद नबवी, मक्का भी दूसरा हरम है, मस्जिद हराम और मक्काबा, इन 2 हरमों का खादिम, ये 2 हरमों का खादिम यूरोप में जाता है तो लड़कियों से हाथ मिलाता है और अपने चैनल पे उसे दिखाते भी हैं, ये इस्लाम कानून भी सब मालूम है। ایک ایسا نظام ابھر کے سامنے آیا کہ جو بہت ہی کامیابی کے ساتھ آگے بڑھا اور ساری دنیا کو ابھی نمونے دینے لگا. ابھی دنیا کے لوگ خاص کر مسلمان حکومتیں پریشان ہیں, مصر پریشان ہے, بہت پریشان ہے, سعودی عرب پریشان ہے, کیونکہ اتنا انقلاب آ رہا ہے ان کے اندر جوانوں میں, خاص کر رسول اللہ کی جنگ کے بعد, کہ ہم کیوں ایسے عزت کی زندگی نہیں گزار سکتے, ہم کیوں ذلت کی زندگی گزار رہے ہیں, ہمارے حاکم کیوں ایسے ہیں. ابھی فورس کے ذریعے سے ان کو دبا رکھا ہے, لیکن فورس بہرحال ایک مدت ہوتی ہے, زیادہ اس کی مدت نہیں ہوتی, وہ ختم ہو جاتی ہے, مطمئن ہے یہ ختم ہو جائے گی. ابھی مصر میں جو ہے پوچھا جاتا ہے کہ تمہارے نزدیک سب سے عزیز کون شخص ہے, سب سے پسندیدہ لیڈر تمہارا کون, پہلا نام لیتے حسن نصر اللہ, پہلا نام, دوسرا نام لیتے احمد نژاد, تیسرا نام لیتے مسلم خالد مشرف حماس کا لیڈر. یعنی عوام میں اور جوانوں میں, چاہے وہ کسی بھی قوم کے ہو, کسی بھی فرقے کو, شیعہ سنی نہیں, کسی بھی فرقے کے ہو, انہوں نے عزت کے راستے کو دیکھا اپنی آنکھوں سے, پہچان لیا. بس سپر پاور کی مشکل یہ ہوتی, ہمارے سامنے کوئی ابھر کے نہیں آئے. اس زمانے میں یہ مشکل تھی, ایران اور روم دونوں کو اس بات کا ڈر تھا کہ ایک چھوٹی سی طاقت, مدینہ ایک چھوٹا سا گڑھ تھا اس وقت, آپ کو مدینہ اتنا بڑا شہر نہیں تھا, مدینہ آپ یہ نہیں سمجھے کوئی بہت بڑا شہر ہے, ابھی بھی کوئی بہت بڑا شہر نہیں ہے 1400 سال گزر جانے کے بعد. اس زمانے میں گاؤں تھا ایک قدم, مٹی کے اور کھجور کے پتوں کے درختوں کے گھر, چھوٹے چھوٹے گھر تھے, ذرا سا تھا. ایک ایسی سرزمین سے ایک شخص انقلاب لایا اور تیزی سے 10 سالوں کے اندر پورے عرب پر چھا گیا, یہ ان کو ڈرانے لگا تھا. لہذا ان کو اس بات کی فکر تھی, اس طاقت کو ختم کرنا ہے ورنہ ہمارے لیے مشکل ہو جائے گی. لڑائی کی ہوتی تھی, اسے ادھر سے 30,000 کا لشکر آتا تھا, یہ روح رسول اللہ نے ڈالی تھی, سب ایران سے 30,000 کا لشکر آتا تھا لڑنے کے لیے, اسلحوں کے ساتھ, بڑے زبردست اسلحوں کے ساتھ, ہاتھیوں کے ساتھ, کیونکہ ایران ہندوستان سے بھی اس کے ٹرکس تھے, اور ادھر سے کیا 5,000 کا لشکر, 6,000 کا لشکر جاتا تھا, جنگ میں جیت جاتے تھے. یہ ان کو گھبراہٹ تھی, یہ تاریخی واقعات ہے, یہ گھبرائے ہوئے تھے. اس زمانے میں رسول اللہ کی وفات ہوتی ہے, یہ بہت ہی حساس زمانہ ہے, بہت ہی سینسٹیو مسئلہ ہے. اس زمانے میں رسول اللہ کی وفات ہوتی ہے, علی بن ابی طالب کی حکومت چھن جاتی ہے. اب علی کیا کرے, اندر کی یہ مشکل ہے, باہر کی یہ مشکل ہے, دو سپر پاور کی نظر ٹکی ہوئی ہے. اندر کی مشکل ہے کہ نئے نئے کھانے والے مسلمان, اگر ان کو کھانا نہیں ملے گا, اگر دین کو بھی نہیں سمجھے ہوئے ہیں, یہ سب چھوڑ کے چلے جائیں. یہاں پر علی بن ابی طالب نے خاموشی اختیار کی, اگرچہ یہ خاموشی بہت سخت تھی, اگرچہ یہ خاموشی بہت دردناک تھی, اگرچہ علی بن ابی طالب کی یہ خاموشی بہت تکلیف دہ تھی, اگرچہ یہ خاموشی کو توڑنے کے لیے جناب زہرا کو بھی اپنے گھر سے نکلنا پڑا, لیکن امام علی علیہ السلام نے خاموشی اختیار کی, اور یہ 25 سال کا دور گزرا. 25 سال کے بعد تیسرا دور آتا ہے, امام علی علیہ السلام کی حکومت کا دور. اب علی بن ابی طالب کے ہاتھوں میں حکومت ہے, کون سی حکومت؟ وہ حکومت جو رسول اللہ کی حکومت تھی, وہ عدل کی حکومت, جہاں اپنے بھائی عقیل کے بیٹے بھوکے ہیں لیکن بیت المال سے ایک درہم بھی زیادہ نہیں مل سکتا, کیونکہ جتنا تمام مسلمانوں کو ملا ہے اتنا ہی تمہیں ملے گا. عدل کی حکومت اسے کہتے ہیں. جناب عقیل سگے بھائی, امام علیہ السلام کے سگے بھائی آ کے تقاضا کر رہے ہیں کہ میرے بچے بھوکے ہیں, بچے میرے زیادہ ہیں اور بھوکے ہیں, کیا اتنا ہی ملے گا بیت المال سے جتنا دوسروں کو ملا ہے. بقرعید کا دن تھا, جناب ام کلثوم کے گلے میں ہار دکھایا امام علیہ السلام نے, مروارید کا ہار, نظر پڑی, تیز نگاہوں سے دیکھا, جناب ام کلثوم سمجھ گئے, فرمائی بابا جان یہ میں نے तीन दिन के लिए आर्यतन लिया है, रहन देख लिया है बैतुल माल से, कोई गैर शरीर काम नहीं है। हर एक को इस बात की इजाजत ले सकते हैं, लेकिन इमाम इस्लाम ने सख्ती से कहा कि अगर कूफे की तमाम औरतों के पास इस तरह का हार मौजूद है तो तुम्हें इस बात का हक है कि हार पहनो। हार पहनना औरतों का हक है, इजाजत दी गई, बल्कि रवायत में है कि पहने भी। इतनी आराइश, इतनी जीनत औरतों को करना चाहिए घर के अंदर अपने अपने शोहरों के लिए। इमाम इस्लाम ने सख्ती से कहा अगर कूफे की दीगर दूसरी औरतों को हक के पास ये हार पहनने के लिए होता तो तुम्हें भी हक होता यह हार पहनना, लेकिन अगर नहीं है तो बचो। फिर चंद सब जुमले गए जो भी यहां पर हम नहीं अर्ज करते हैं, बहुत सी चीजें जो आपके सामने नहीं बयान होती है, बहुत से कुरान की आयतें भी नहीं बयान होती। मैंने वहां बहुत अगर कर्ज किया, बाद लोग जो आराम से इतना डरते हैं लोग कि कुरान भी बयान करने से घबराते हैं, कुरान की आयत बयान करने से घबराते हैं, कहीं आवाम जो है वो उसको बुरा ना लग जाए। बाद वाकत ये वाक्य मैंने पढ़ा दुबई में, एक साल आए कहने ये कैसे हो सकता है जनाब, हम बिल्कुल सुम हो, ये कैसे हो सकता है, वो जो नंबर है नहीं जनाब जहरा सलामुल्लाह ने एक साल रसूलुल्लाह ने यही किया, सिर्फ देखा कि घर का पर्दा तब्दील कर दिया है रसूलुल्लाह हाकिम है इस्लाम, देखा कि घर का पर्दा बहुत पोशीदा हो गया है, फट गया है जगह जगह से, सिला गया बार बार सिला गया, बहुत पोशीदा हो गया है। रसूलुल्लाह जंग पर गए थे, जंग से वापस पलटे, उन्होंने जब दुबई से इतराज से नहीं वापस आपके सामने पेश किया, जब घर से वापस पलटे तो रसूलुल्लाह की आदत यह थी कि जब भी जंग से वापस या सफर से वापस पलटते सबसे पहले जनाबे जहरा के घर में जाते, सबसे पहले जनाबे जहरा के घर में दाखिल होते, आगे अपनी बेटी को देखते थे। रसूलुल्लाह जनाबे जहरा के घर की तरफ आए, देखा कि घर में दरवाजे का पर्दा तब्दील हो गया है, पर्दा भी वो बहुत रेशम का पर्दा नहीं लगा हुआ था, बस वो पुराना पर्दा फटा हुआ पर्दा को हटाकर एक दूसरा पर्दा लगा दिया गया है। रसूलुल्लाह वो कि जो जनाबे जहरा के घर में दाखिल होने जा रहे थे वापस हो गए और दूसरे रास्ते से जाकर मस्जिद में चले गए, क्योंकि आपको मालूम जनाबे जहरा का घर मस्जिद से मिला हुआ था और दो दरवाजे थे, एक दरवाजा मस्जिद में खुलता था, एक दरवाजा मस्जिद के बाहर खुलता था, रोड पर दरवाजा गली में, और सिर्फ एक घर था। पहले बहुत सारे घर थे मस्जिद, जब मदीने में मस्जिद बनाई गई तो चारों तरफ घर बने हुए थे तीन तरफ उसके, और सब नमाज की आसानी के लिए जैसे अजानों फौरन मस्जिद में आ जाए सबने अपने दरवाजे मस्जिद में खोल रखे थे, हुक्म खुदा आया सबके दरवाजे बंद कर दो, मस्जिद की मजाक खेल तो नहीं है कि हर एक आए मस्जिद में किस हालत में कैसी हालत में, सबके दरवाजे बंद, एक दरवाजा खुला हो सिर्फ और वो अली इब्न अबी तालिब का दरवाजा है। एक दरवाजा सब खुला हुआ कि खलीफा दो बाद में बयान करते थे अली इब्न अबी तालिब को तीन ऐसी फजीलतें मिली कि अगर उसमें से एक भी मुझे कोई मिल जाए तो उसके बदले में सारी दुनिया में देने के लिए तैयार था, और उसमें एक यही है कि सबका दरवाजा बंद कर दिया गया लेकिन अली का दरवाजा खुला। रसूलुल्लाह जो आते थे जनाबे जहरा के घर में पहले जनाबे जहरा के दरवाजे में दाखिल नहीं, वो घूम के उधर मस्जिद के दरवाजे आके मस्जिद में बैठ गए। जनाबे जहरा इंतजार कर रही थी जंग से लोग वापस पड़ते हैं सफर, तो मेरे घर में रसूलुल्लाह मेरे बाबा पहले मेरे घर में आएंगे, लेकिन जब थोड़ी देर तक नहीं आए तो उधर मस्जिद के दरवाजे से आके देखा, देखा रसूलुल्लाह मस्जिद में बैठे हुए हैं, समझ गई मिजाज शनास बेटी, नबूवत शनास बेटी, ये बेटी समझ गई कि रसूलुल्लाह जब भी आते थे मदीने सबसे पहले मेरे घर में आते थे, आज क्या हुआ कि मेरे घर में नहीं आए, क्या तब्दीली मेरे घर में आई। देखा कोई तब्दीली नहीं आई है, घर में वही टूटे हुए कूजे हैं, घर में वही एक मिट्टी का चंद बर्तन है, घर में वही एक चटाई है सिर्फ, घर में वही सिर्फ मेरा एक लिबास है, सिर्फ एक तब्दीली आई है कि पर्दा तब्दील हो गया है। जनाबे जहरा गईं, पर्दे को उठाया, पुराना पर्दा फिर लगाया, उस पर्दे को फकीर को खैरात में दिया, फिर मस्जिद के दरवाजे पर आया कि बाबा जान आइए घर आपके लिए तैयार हो चुका है, पर्दा मैंने दे दिया है। इससे रसूलुल्लाह ने फरमाया तेरा बाप तुम्हारा कुर्बान अदा हा रूहा, वो बेटी जिस पर उसका बाप कुर्बान। इमाम अली ने इस्लाम की हुकूमत यह थी अपनी बेटी के गले में बैतुल माल का एक हार नहीं दे सकते थे अली, अगर जो गलत भी नहीं था, अगर जो बिल्कुल सही तरीके से लिया गया था। यह अदल की हुकूमत चलाना एक मुश्किल काम था और अली इब्न अबी तालिब के लिए जर्रा बराबर मुश्किल नहीं था अजीजों, लेकिन इस हुकूमत को चलाने के लिए अफराद की जरूरत है। एक आदमी से पूरी हुकूमत नहीं चलती। अभी फुर्सत नहीं बताऊंगी, इमाम सादी अलैहिस्सलाम ने क्यों तलवार नहीं खाई, कहा कि मेरे पास 17 लोग नहीं है, जबकि तलवार चलाने वाले 1,00,000 से ज्यादा लोग थे, लेकिन अपने ईमान को समझने वाले 17 लोग नहीं थे। जो ईमान के तमाम राज को समझते हो और उस तरह आके गवर्नर बने जिस तरह अली चाहते, जिस तरह इमाम सादिक अलैहिस्सलाम चाहते, नहीं थे ऐसे। इमाम अली इस्लाम का जो तीसरा दौर है सबसे ज्यादा दर्द का यह दौर है। मुमकिन है हम सभी समझ रहे हैं कि अली को हुकूमत मिल गई है, मुमकिन हम खुश हो रहे हैं अली बिन अबी तालिब को हुकूमत मिल गई। हाँ, ये इस एतबार से खुशी के बाद अली की हुकूमत अली तक पलटी, हक तक हुकूमत पलटी, लेकिन इमाम अली इस्लाम के सामने जो मुश्किल है वो ये है कि उनके सामने जो अफराद थे उनके सामने जो अफराद थे जो उनके साथ थे, जिनसे अली इब्न अबी तालिब ने तवक्को की थी, जिनसे उम्मीद थी, जो अली इब्न अबी तालिब का नाम लेते थे, जिन्होंने अपने आप को इमाम अली इस्लाम से मंसूब कर लिया था कि हम अली वाले हैं, उनसे जो इमाम अली इस्लाम को दर्द पहुंचा, उस दर्द की तारीख इस नहजुल बलागा में है। ये मैं अर्ज कर रहा था, कल आपके सामने एक खुतबा पेश किया और दो जगह से और दो कॉल पेश किया। मैंने आज के लिए तकरीबन 20 खुतबे हैं, 20 खुतबे तो सब बयान नहीं सकते, चंद नमूने आपके सामने क्यों, ये मैंने कह दिया था कि ये तारीख नहीं पढ़ रहा हूं, ये नहीं कि 1400 साल पहले ये तारीख क्या हुआ है, नहीं, ये नबी बुलाना आईना है। आज भी हम अपने आप को अली से मंसूब करते हैं, आज भी ये उम्मत अपने आप को अली इब्न अबी तालिब से मंसूब करती है, अली वाला अपने आप को कहती है। आके इस आईने में, नहजुल बलागा के इस आईने में देखे, कहीं ऐसा तो नहीं कि हमें भी देख के अली इब्न अबी तालिब की फरियादें गलत हो रही हैं। ये है, कहीं अली की फरियाद तो नहीं गलत हो रही आज भी। पूरे पूरे खुतबे हैं, ये जो मैंने कहा है मेरे खुतबे, ये पूरे खुतबे हैं, उसके बाद बीच बीच में और भी दूसरे खुतबों के जुमले हैं, लेकिन ये आपके सामने पेश किया है तकरीबन पूरे पूरे खुतबे हैं नहजुल बलागा के। 27 नंबर खुतबे के बाद 29 नंबर खुतबा, इस खुतबे में इमाम अली सलाम ने शुरू यहां से किया है, सबसे बड़ी मुश्किल ये थी कि अभी फुर्सत नहीं है कि थोड़ा जहाद के बारे में गुफ्तगू करें, क्योंकि अभी हमले हो रहे हैं, बहुत शदीद हमले हो रहे हैं, और शियत का ये हमेशा इम्तियाज रहा है कि जब भी इस्लाम के किसी भी असल पर और किसी भी हुक्म पर हमला हुआ है तो शियत ने उसका दफा किया है। तो अभी इस्लाम के इस बुनियादी अमर पर बहुत शदीद हमला हो रहा है। इमाम अली इस्लाम ने नहजुल बलागा में फरमाया कि चार चीजें ईमान का सुतून है, ये हिकमतों में तीसरे चैप्टर में, अल ईमान वाला अरबा दायम, चार चीजें ईमान का पिलर है, सुतून। जैसे ये बिल्डिंग खड़ी करनी है, चार चीजें उसका असल सुतून है, चार कोने जिसमें पूरी बिल्डिंग खड़ी हो। अलल यकीन वल अदल वस सब्र वल जिहाद, चार चीजें मिल गए। लेकिन अभी फसल जिहाद, इस्लामी जिहाद की तौजीह, इस्लामी जिहाद क्या है, अभी बहुत खराब की है इस्लामी जिहाद की तस्वीर, नादानों ने खराब की है, दुश्मन ने खराब की है, दुश्मनों ने खराब की है और नादान मुसलमानों ने खराब की है, और हमेशा इस्लाम को इन्हीं दोनों लोगों से खतरा पहुंचा, एक दुश्मनों से खतरा पहुंचा है नुकसान, और दुश्मनों से इतना ज्यादा इस्लाम को नुकसान नहीं पहुंचा है जितना नादान मुसलमानों और नादान साथियों से नुकसान पहुंचा है, आज भी ये नुकसान पहुंचाया जा रहा है। तालिबान जैसे लोग इस्लाम को शदीद नुकसान पहुंचा रहे हैं और इस्लाम की जहाद की खूबसूरत हसीन तस्वीर को मस्ख कर दिया। फरमाते हैं चार यही सुतून है, पूछने वाले ने दो जगह ये हिकमत दो जगह पर है। एक जगह पूछने वाले ने आगे पूछा कि ईमान क्या है, मान ईमान ईमान क्या है, तकरीबन शायद 82 नंबर है आखिर हिकमत, अभी मैंने देखा नहीं छूटे राधा नहीं तो पढ़ने के लिए। ईमान क्या है, इमाम इस्लाम ने फरमाया कि अभी नहीं, तुम आओ कल मजमे में पूछना लोगों के सामने। जब भी कोई सवाल करता तो फौरन उसका जवाब देते थे, लेकिन जब ये सवाल पूछा जाकर लोगों के सामने आगे पूछ रहा, क्योंकि एक बात मुमकिन है कि सामने बयान की जाए वो महफूज नहीं कर सके और दूसरे बाद वाले उससे इस्तेफादा करें। फिर जब दूसरी मरतबा पूछा गया तो डिटेल में, बहुत डिटेल में ईमान की तारीफ की। अभी हमें भी शौक है ना ईमान के बारे में जाने, ईमान क्या है, ये ईमान हजरतुल्लाह ने बताया ईमान क्या है। ईमान के चार सुकून है, चार पिलर है उसके, जिस पर ईमान की पूरी बिल्डिंग खड़ी होती है। अल सब्र वल यकीन वल अदल वल जिहाद, सब्र यकीन अदल और जिहाद, अगर इसमें से कोई एक पिलर भी गिरा दिया जाए तो पूरी इस्लाम की बिल्डिंग गिर जाएगी, ईमान गिर जाएगा, नहीं बाकी रहेगा। लेकिन अभी फुर्सत नहीं है ना इस हदीस की वजाहत करने की फुर्सत है, जरूरत है इसकी, बस 20 दिन चाहिए कि इस हदीस को बयान किया तफसील से। फिर उसकी हर एक की किस्में बताएंगे कि जिहाद की भी चार किस्में हैं, यानी जिहाद के भी चार अपने पिलर हैं, यकीन के भी अपने चार पिलर हैं, अदल के भी अपने चार पिलर हैं और सब्र के भी अपने चार पिलर हैं। वो कैसे हासिल होता है, कैसे उससे बचा जाए, वो सारी तफसील नहजुल्लामा ने बाबर इस्लाम ने बयान किया, तफसील से बयान की, जो अहम मसला। यहां भी मुश्किल ही थी, वो लोग जो अली इब्न अबी तालिब को दर्द पहुंचा रहे थे वो कौन लोग थे, उनकी सबसे बड़ी मुश्किल थी वो बुज़दिल लोग थे, बातें बहुत करते थे। अभी है बाद में खुद में आएगा कि जब तुम आपस में बैठ के मजलिसों में बैठते हो और आपस में गुफ्तगू करते हो तो है था मैं ये कर दूंगा, वो कर दूंगा, ऐसा कर दूंगा, वैसा कर दूंगा, तुम्हारी बातें जो होती है, तुम्हारी बातें इतनी सख्त होती हैं कि जिसको सुनकर पत्थर भी लगने लगता है, इतनी मजबूत बातें। तो जो आईना है आईना है पहचानने का, फरमाइए तुम्हारी बातें ऐसी हैं कि जिसको सुनकर, ये जुमला है तीसरे मरतबे में इसके फौरन बाद दो खुतबा बाद, अय्युह अन्नास अल मुज्तमिउ वो खुतबा बाद पढ़ रहे हैं 29 नंबर मैंने आपके सामने कहा था 29, ये 31 नंबर 31 इसमें भी वही फरियाद है, शुरू यहां से हुआ, अय्युह अन्नास अल मुज्तमिउ वो अब्दान हूं, ऐ वो लोगों कि जिनके जिस आकर इकजा हो जाते हैं, दस्तरखान पे आकर सब बैठ जाते हैं एक साथ में, जिसों में आके बैठ जाते हैं, महफिलों में आके बैठ जाते हैं, जिस उन सबके एक जगह जमा हो जाते हैं, लेकिन अल मुख्तलिफ तो हवा हो, सबकी आरज़ूएं अलग अलग है, सबके हदफ अलग अलग है, सबके मकासद अलग अलग है, ऐसा लग रहा जैसे इमाम अली सलाम आज ये खुतबा बोल रहे हैं। इमाम होता ही इसीलिए है, ये खुतबे पढ़े ऐसा लगता है जैसे आज इमाम अली सलाम अभी ये खुतबा कह रहे हैं, क्या अय्युह अन्नास अल मुज्तमिउ वो अब्दान हूं, ऐ लोगों तुम्हारे जिस्म तो जमा हो गए हैं लेकिन अल मुख्तलिफ तो हवाओं हूं, तुम्हारी आरज़ूएं अलग अलग है, तुम्हारी ख्वाहिशात अलग अलग है, तुम्हारी ख्वाहिशात अगर तुम्हारी आरज़ू अगर तुम्हारा एक हदफ होता तो एक हदफ सिर्फ दीन है और अल्लाह है, लेकिन तुमने दुनिया को अपना हदफ बनाया, दुनिया सबकी अलग अलग है, अपनी अलग आरज़ूएं हैं। कलाम तुम यू ही सलाबा, तुम्हारी बातें ऐसी कलाम, तुम्हारी बातें ऐसी कि जिसकी जिसको देखकर सख्त पत्थर भी लड़ने लगता होता है, लेकिन आदा, लेकिन तुम्हारे काम ऐसे हैं, फेल तुम्हारे काम ऐसे हैं कि जिसको देख के दुश्मन भी लालच करने लगता है। बहुत खूबसूरत जुमला है, दुश्मन की राय टपकने लगती है, ये इनको चलो उनको अपने अख्तियार में ले लो कब्जा कर लो, काम तुम्हारा ऐसा है, दुश्मन भी लाले से लाले लाले टपकती है, उम्मीदवार हो जाता है। अभी कुछ दिन पहले एक दूसरे मुल्क में था, यहां से मेरे पास एक मैसेज आया कि आपने एक आवाज उठी है कि इमाम की गैबत में कैसे जंग की जा सकती है, कैसे जिहाद किया जा सकता है। पता नहीं ये बात सही थी कि नहीं, लेकिन मेरा एक बिरादर ने मेरे पास मैसेज किया इमाम की गैबत में, दूसरे मुल्क होता है अफ्रीका के मुल्क, पर कैसे जंग की जाए इमाम की गैबत में। इमाम की गैबत में जंग का वो दूसरा कानून है, लेकिन दिफा के लिए नहीं है कि दिफा भी नहीं कर सकते आपके घर पे अगर कोई हमला करे चंद पैसे लूटने के लिए तो वहां दिफा करने के लिए खड़े हो जाते हैं। आपका घर ज्यादा मोहतरम है, इस्लाम मोहतरम नहीं है। आपके घर की जमीन ज्यादा मोहतरम है, इस्लाम की जमीन मोहतरम नहीं है। तो यही अमल है, मानव सब नहीं फरमाते तुम्हारे अमल ऐसे हैं कि दुश्मन लालच करने लगता है। अगर यही नजरिया जाकर दुश्मन को बता दिया जाए चलो पूरी आलम इस्लाम को लूट लो, ये लोग तो खामोश बैठे रहेंगे, इनके इजाजत नहीं है करने की, दिफा करने की भी इजाजत नहीं है, इनको तो डिफेंस भी नहीं करना है, ये तो हालत गैबत में है। ताकि तुम्हारी तुम्हारे अमल से दुश्मन लालची हो जाता है। तकुलूना फिल मजालिस कैदा व कैदा फैदा जाअकुम अल-क़िताल कुल्लुहु हैदी व हयादी। जब तुम मजलिसों में बैठते हो ये कर देंगे वो कर देंगे वो कर देंगे डीके मारना, ये जुमला है। लेकिन जब वक्त आता है, काम आता है, तुम्हें कुछ बोलना है, अब तुम अपनी बात बगले झाकना शुरू करते हो, बाद में जुमलावा में चार वहां तक नहीं पहुंचना है। क्या किस तरह बहाने करते हो, कहते हैं चलो जंग करने के लिए, जब ठंडक के जमाने में कहा जाता है जंग करो, अभी आएगा इंशाल्लाह, जो आज नहीं आया तो कल आपको सुनूंगा, जुमला पढ़ेंगे, जुमला इमाम अली अलैहिस्सलाम का। अभी हमारी बातें आप बहुत सुनते हैं, बेहतर है कि इब्न अबी तालिब की बातें सुनो। ये नौजवाना है जो मैं पढ़ रहा था जुमला, ये 30वां खुतबा था, अभी जो पढ़ रहा था वो 29 नंबर खुतबा है। 29 नंबर खुतबे में इमाम अली सलाम फरमाते हैं कि जिहाद अल्लाह के दरवाजों में से एक दरवाजा है, बाबुन मिन अबवाब जन्नत, जन्नत के दरवाजों में से एक एक दरवाजा है। फतहुल्लाह लखासत औलियाए, इस दरवाजे को अल्लाह ने हर एक के लिए नहीं खोला है। जहाद के अंदर से तलवार उठाओ नहीं, जहां तलवार उठाने की जरूरत है वहां तलवार उठाना है। जिहाद बहुत वसी मफहूम है इस्लाम का, कहीं पे बोलना है, कहीं पर सख्ती से खड़े होना है, जहां बहुत वसी कलमा है। क्योंकि ये दरवाजा अल्लाह ने अपने खास बंदों के लिए, जिनको अल्लाह बहुत चाहता है, औलिया अल्लाह के जो वली हैं उनके लिए अल्लाह ने दरवाजा खोला है। वली के लफ्ज आए तो आपके जहन से जवान की तरफ नहीं आए, जो कि उस रास्ते पर है वो अल्लाह के वली। हाँ, मगर इमाम अलैहिस्सलाम को अल्लाह के सबसे ज्यादा अजीज और सबसे ज्यादा अजीम औलिया है। मुमकिन नहीं है इंसान ऐसी हालत में हो अपने आप को मुजाहिदाना जिंदगी, मुजाहिदाना तमाम आइमा की मुजाहिदाना जिंदगी मुमकिन है। बाद में कभी भी तलवार नहीं उठाई हो तो जो बनवाए बाज आइमा था जिनको तलवार उठाने का मौका नहीं मिला, लेकिन हर इमाम की जिंदगी एक मुजाहिदाना जिंदगी थी अल्लाह के राह। ये नहीं कि मुहर्रम आया तो दीन के हो गए, मुहर्रम तो खत्म हो गया तो दीन से बाहर निकल गए। कुछ लोग एक महीने के दीदार हो जाए, कुछ लोग 10 दिन के दीदार हो जाए, कुछ लोग एक दिन के दीदार, आशूर के दिन के, है ना, बहुत से ऐसे मुसलमान जो एक दिन के मुसलमान है, कब आशूर के दिन मुसलमान हो गए। इस्लाम एक मुजाहिदाना जिंदगी चाहता है, यानी अपनी जिंदगी को अल्लाह की राह में डाल देना। अल्लाह की राह में डाल देने का मतलब ये नहीं दुनिया को छोड़ देना, तो जो फरमाए इसकी वजह इंशाल्लाह बाद में करेंगे। फमन तरका रब्बतन अनहु अलसल्लाहु सबजुल मशमलहु रदा शमलहु बला, जो नफरत करते हुए जिहाद को छोड़ दे, जैसे भी आप जवान कहते हैं आखिर तालिबानी जिहाद से नफरत होना चाहिए, उसने इस्लाम को बदनाम कर दिया है, लेकिन इलाही जिहाद, इस्लामी जिहाद, हिजबुल्लाह का जिहाद, इज्जत का जिहाद, ताकि जो इसको छोड़ दे अल्लाह उसे जिल्लत का लिबास पहना देता है। अल्लाह उसे जिल्लत का लिबास पहना देता है, बला और बलाओं की रजा उसे बढ़ा देता है। अल्लाह اللہ ہی کام کرتا ہے خود. اتنا فرصت نہیں کہ ہم اس پورے خطبے کو بڑے لمبا خطبہ ہے حوالہ دے دیا آپ کی خدمت میں, وہ 27 نمبر خطبہ تھا, یہ 29 نمبر خطبہ ہے. یہاں پر امام علیہ السلام کی سر چونکہ فریادیں ہمیں دیکھنا تھا, فریادیں امام علیہ السلام نے بلند کی. بعد میں فرماتے ہیں اللہ انی قدعوتک من القتال لحولاء القوم لیلا ونہارا وسرا وعلانا وقلت لكم اغزوهم قبل ان يغزوكم. میں نے بار بار تم کو بلایا, دن میں بلایا, رات میں بلایا, شب و روز خاموش ایک ایک کر کے بلایا, اعلان کر کے بلایا, خطبے دے کے بلایا, لیکن تم نہیں آئے. تم ذلت کے لیے اپنے آپ کو تم نے آمادہ رکھا. اور پھر کہا کہ چند لائن چھوڑ کے پڑھ رہا ہوں, وقت بلغنی ان الرجل منهم كان يدخل على المرأة مسلمة والأخرى الواحدة. مجھے یہ خبر پہنچی ہے کہ دشمن لشکر میں جا کر حملہ کیا اور کچھ لوگوں نے مسلمان عورتوں سے چھینے ہیں, کچھ لوگوں نے کرسچن اور یہودی عورتوں سے. معاہدہ, معاہدہ یعنی وہ لوگ عہد میں تھیں, کرسچن اور یہودی عورتوں سے ان کے زیورات چھین لیے ہیں, حجلہا وقلبہا وقلائدہا ورعاسہا, ان کے ہاتھ کے زیورات, ان کے گلے کے ہار, ان کے زیور, پیروں کے زیور, یہ سب چھین لیے ہیں. ما تمنعوا منه الا بالاسترجاع والاسترحام, اور ان کے پاس کوئی نہیں تھا ان کی حفاظت کرنے والا, کوئی ان کا دفاع کرنے والا نہیں تھا, وہ صرف استرجاع اور رحمت کی بھیک مانگ رہے تھے, لیکن کوئی نہیں تھا, اور بھی ظلم کیا. ثم انصرفوا باخرين ما نال رجل ما نال رجل منهم كلم ولا اريق لهم دم. وہ سب کچھ چھین کر لے کے چلے گئے دشمن, نہ ان کو ایک زخم لگا, نہ ان کو کوئی مرا. یعنی اس حد تک جب آدمی یہ یعنی بزدلی اس حد تک جب پہنچے کہ دشمن آئے جو کچھ کرنا چاہے وہ کر کے لے جائے, عورتوں سے زیورات چھینے, حتیٰ کہ یہودی عورتوں سے بھی, اسلامی حکومت میں اگر یہودی عورت سے بھی آج اس کا زیور چھین لیا جائے تو امام علیہ السلام فرماتے ہیں فلو ان عمران مسلما مات من بعد هذا عصبا, اگر یہ خبر سن کر ایک غیردار مسلمان مر جائے تو میرے نزدیک کوئی برا نہیں ہوگا. بہت عظیم جملہ ہے. ایک یہودی عورت کے پیروں سے پازیب چھیننے کی خبر اگر یہ سن کر ایک غیردار مسلمان اس کو موت آ جائے, ماں کرانا بھی ملوما, میں اس کی ملامت نہیں کروں گا, بل بہی اندی جدیرہ, بلکہ وہ صحیح کیا اس نے, بہت اچھا ہوا, یہی ہونا چاہیے تھا. یعنی ایک غیردار مسلمان کو یہ خبر سن کے مر جانا چاہیے. علی کا دین یہ ہے, علی ابن ابی طالب کی غیرت یہ. اگر دشمن آ کر, دشمن بھی کون تھا؟ دشمن تھا مسلمان لشکر کا, ظاہر مسلمان تھا, معاویہ کا لشکر تھا. اگر یہ لشکر دشمن لشکر آئے اور آ کر یہودی کے پیروں سے اور عیسائی کے ہاتھ سے زیورات چھین کے لے جائے اور مسلمان عورتوں سے اگر یہ خبر سن کر کوئی مر جائے تو میں اس کی ملامت نہیں کروں گا, کیونکہ یہ خبر اتنی دردناک, مجھے اس میں کوئی درد نہیں محسوس ہوتا. ہم تو کہتے ہیں نا وہ یہودی تھے, وہ تو کرسچن تھے, لیکن علی کو اس میں بہت درد لگتا ہے. دیکھیں فرق کتنا ہے. مجھے ایسی خبریں سننے میں آتی ہیں ذرا بھی درد نہیں ہوتا, کہتے ہیں وہ تو اہل سنت ہے, فلسطینی اہل سنت ہے, اسے ہم سے کیا مطلب. لیکن نہیں, علی کا دین یہ نہیں ہے. علی کا دین یہ کہ نہیں, اگر یہودی بھی ہے اسلامی سرزمین پر, اگر کرسچن بھی ہے اسلامی سرزمین پر اور اس کے ساتھ ذرا بھی بیعتی ہوئی اور اس کے زیور کو اگر چھینا گیا, اس میں اگر ایک مسلمان فوجی سپاہی غیرت سے مر جائے تو علی کہتا ہے یہ صحیح کیا اس نے. کتنا فرق ہے ہمارے دین میں علی میں بھی تعلیم, کتنی دوریاں ہیں, کتنا فاصلہ ہے. فیا جواب اللہ حمید القلب, وائے حیرت کی بات ہے, دل مر رہا ہے, دلوں کی موت ہو رہی ہے. وَيَجْلِبُ الْحَمْدُ مِنْ اجْتِمَاعِ هَؤُلَاءِ الْقَوْمِ, وہی جملہ میں جو کل آپ نے پڑھا تھا, یہ علی بن ابی طالب کا درد تھا جو نہج البلاغہ میں کئی مرتبہ بیان کیا ہے. 27 خطبے میں کل بعد آج پھر وہی جملہ ہے کہ حسرت ہے, افسوس ہے, واہ جواب دل کو موت آ رہی ہے, دل کو گھٹن محسوس ہو رہی ہے, دل تنگ ہو رہا ہے. کس بات پر؟ اس بات پر کہ یہ دشمن باطل پر ہوتے ہوئے متحد ہے. اجتماع باطل ہی متفرق بما حقکم, لیکن تم حق پر ہوتے ہوئے متفرق, یعنی کہ بہت ہی بڑا درد تھا اور یہ درد آج بھی باقی ہے. یہ درد آج بھی علی کے سینے کو بھرتا ہے. اسی خطبے میں نہیں پڑھ سکتا پورے تمام جملے, آپ ختم نہیں کرتے, آخری جملے پڑھتا ہوں. یہی درد تھا جس کی بنیاد پر امام علیہ السلام کو یہ جملے کہنے پڑے. کیا فرماتے؟ یا اشباح الرجال ولا رجال, یہی خطبہ ہے 31 نمبر. اے وہ لوگ کہ جن کی شکلیں مردوں جیسی ہیں, یا اشباح الرجال شبیہ, اے وہ لوگ کہ جن کی شکلیں مردوں جیسی ہیں, ولا رجال, لیکن مرد نہیں ہو. یہ فریاد علی بن ابی طالب کی فریاد آج بول رہے ہیں, علی آج بول رہے ہیں, یا اشباح الرجال ولا رجال, اے مرد صفت نامرد لوگو, حلوب الاطفال, تمہاری سمجھ چھوٹے بچوں جیسی ہے. جب چھوٹے بچے ڈر جاتے ہیں, کتنا خوف, کس بات کا خوف, نہیں سمجھ پاتا کتنا خوف کیوں ہے, اتنا ڈرے ہوئے کیوں ہیں, حق بات کے لیے اتنا ڈرے ہوئے کیوں ہیں. اس کا مطلب یہ نہیں کہ آگے آدمی مثلا کل ایک جملہ کا بعد میں بھائی بیٹا اچھا ہو تو بچے کیا مجھے, یا دوسرا معنی لوگ ذہن میں رہتے ہیں کہ حق کے لیے بات کرنا, گفتگو کرنا, ایک پروٹیسٹ بھی نہیں کرنا, ایک کانفرنس بھی نہیں کرنا, ایک اجتماع بھی. اس کا مطلب یہ نہیں ہے کہ جا کر ہنگامہ کرنا شروع کر دے, نا. سب سے اہم چیز اپنی آواز لوگوں کے سامنے, سے پوری دنیا میں اصل پاور, سپر پاور ہے پبلک تھاٹ, اپنی آواز کو دنیا کے سامنے پیش کرنا, ظلم کے خلاف آواز کو اٹھانا, یہ اصل چیز ہے. یہ نہیں کہ جا کے کسی کو لوٹ لے, کسی کی دکان پہ حملہ کر دے, کسی کی گاڑی کو جلا دے, یہ اسلام جائز نہیں قرار دیتا. یہ شرعاً حرام ہے, چاہے وہ کسی بھی مذہب کو ہو. یہ نہیں کہ اپنا مسلمان نہیں, کسی بھی مذہب کو ہو, وہ ہندو ہو, وہ کرسچن ہو, وہ عیسائی ہو, کسی ایک انسان کی توہین کرنا اسلام جائز نہیں قرار دیتا. یہ نہیں مراد ہے کہ جب اٹھیں تو ایسے جاہلانہ طریقے سے کچھ بولیں تو جاہلانہ طریقے سے, یہ نہیں اسلام اجازت دیتا. سنجیدگی سے, وقار سے, عزت کے ساتھ فرماتے ہیں کہ یا اشباح الرجال ولا رجال, حلوبکم اطفال, تمہارے سمجھ بچوں جیسی ہے, وہ عقول رواد الحجال, تمہاری عقلیں پردہ نشین خاتون جیسی ہیں. عجیب جملے ہیں میرے بھائی, تمہاری عقلیں جیسے پردہ نشین خاتون کیسے ڈرتی ہیں, کیسے خوف زدہ ہو جاتی ہیں, تمہاری عقلیں پردے میں بیٹھی ہوئی عورتوں جیسی ہے. پھر فرماتے ہیں کہ لَبَدِتُ أَنِّي لَمْ أَرَكُمْ وَلَمْ أَعْرِفُكُمْ مَعْرِفَةً, مجھے کتنا پسند تھا, لَبَدِتُ مُعَدَّد جو سنتے ہیں, مجھے کتنا پسند تھا کہ میں تم کو نہ دیکھتا, مجھے کتنا زیادہ پسند تھا کہ میں تمہاری صورت نہیں دیکھتا, وَلَمْ أَعْرِفُكُمْ, اور تم کو نہ پہچانتا, سر میں تمہیں نہ پہچانتا, مجھے یہ عزیز تھا. واللہ جرت ندما وعقبت صدما, تم نے مجھے شرمندہ کر دیا. علی بن ابی طالب کو شرمندہ کر دیا, بعد میں آئے گا کہ تمہاری وجہ سے دشمن کہتا ہے کہ علی بن ابی طالب شجاع تو ہیں لیکن انہیں جنگ کرنا نہیں آتی, شجاع تو ہیں لیکن انہیں جنگ کی ٹیکٹک نہیں معلوم ہے, تم نے علی بن ابی طالب کو بدنام کر دیا. تمہاری بزدلیوں نے علی کو بدنام کر دیا ہے. اور اس میں یہ سخت جملہ, قاتلکم اللہ, اللہ تمہیں موت دے, اللہ تمہیں موت دے, یہ دشمن سے نہیں کہہ رہا علی بن ابی طالب, ان سے کہہ رہے ہیں جو خطبہ سن رہے ہیں, جو کوفے میں بیٹھے ہوئے ہیں, قاتلکم اللہ, تمہاری اس عورتوں جیسی عقل پر, بچوں جیسے فہم پر تم نے علی کو بدنام کیا, اللہ تمہیں موت دے, لقد ملأتم قلبي قيدها, تم نے میرے دل کو پیپ سے بھر دیا ہے. پیپ سمجھ رہے ہیں نا, پیپ جو بس بس کہتے ہیں, जो पक जाता है, सड़ जाता है, सड़ने लगता है, उसमें से सफेद तेल निकलती है। कहा कि तुमने मेरे दिल को पीप से भर दिया है, ये मुसीबतें हैं। ये 21 रमजान और 21 रमजान के पहले की मुसीबतें हैं। तुम सदरी गैजा, और तुमने मेरे सीने को गैज़ो गज़ब से भर दिया है। अली का सीना गैज़ो गज़ब से भरा है। जर रहे तुमूनी नौबत में अनफासा, तुमने एक एक सांस में मुझे रंजो गम के घूट पिलाए हैं। अली की फरियाद है, तुमने मेरी एक एक सांसों में रंजो गम का घूट मुझे पिलाया है। तुम अलैया राई बिलिस्यान वल खज़लान, तुमने इताअत ना करके ज़िल्लत के साथ बैठ के हमारी राय को, हमारी फिक्र को फासिद कर दिया है, फासिद कर दिया है। यही है, हमें बदनाम कर दिया तुमने। यानी अली की क्या करें, अली अपने अली को कोई सुनने वाला नहीं है। यही जुमला के बाद आ रहा है, हत्ता कालत फ्रैश, यहां तक फ्रैश ये कहने लगे क्या कि इब्न अबी तालिब रजुल शुजा वलाकिन ला इल्म लहु बिल हर्ब, यहां तक कुरैश ये कहने लगे कि अली इब्न अबी तालिब बहुत शुजा इंसान है, बहुत बहादुर इंसान है, लेकिन ला इल्म लहु बिल हर्ब, लेकिन जंग का उनके पास इल्म नहीं है। अली के लिए ये बात कही जाए, तुमने ये कहने में मजबूर किया अल्लाह अबू हूं, अल्लाह तुम्हारा भला करे, बहल अखद मिन हम अशद लहा मेरा मेरा सवाब तुम फी मकाम मिन्नी, कौन है तुमने जो मुझसे आगे बढ़कर जंग करने वाला हो। आज आखिरी जुमला, लगन नहास तो फी या मा मलक तो इश्रीन, मैं उस वक्त अल्लाह की राह में उस वक्त मैं खड़ा हुआ जब मेरी उम्र 20 साल की भी नहीं थी। अली ने उस वक्त भी खतरात देना शुरू किया अल्लाह की राह में जब अली की उम्र 20 साल थी नहीं थी। वह अना कद ज़र्रफ़्तु कद ज़र्रफ़्तु अला सित्तीन, आज मैं 60 साल का हो रहा हूं, आज 60 साल में बला कि ला राया लिमन ला इता, ये फरियाद। लेकिन वो इंसान 60 साल का होके भी क्या करे, वो इंसान 60 साल के तजुर्बे को लेके क्या करे, वो